आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
तिम्रो न्यानो प्रेम र
श्रोता मित्र, आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी परमेश्वरको वचन अध्ययनको क्रममा एफिसी 5 अध्यायबाट अध्ययन गर्न शुरू गरिरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा मण्डली दुलही हुने छिन् भन्ने विषय अन्तर्गत मण्डलीको मगनी, मण्डलीको अनुभव र मण्डलीको आशाको बारेमा देख्नेछौ। यहाँ रूपकहरूको खास सम्मिश्रण छ। एफिसी 4 अध्यायमा मण्डलीलाई नयाँ मानिस भनिएको छ र अहिले एफिसी 5 अध्यायमा मण्डली दुलही भनिएको छ। यो अध्यायको जोड चाहिँ भविष्यको कुरामा छ, अर्थात मण्डली दुलही हुनेछ भन्ने कुरामा छ। मण्डली आज दुलही होइन, मण्डली संसारमा हिँड्ने नयाँ मानिस हो र मण्डलीको ख्रिस्टसँग मगनी भएको छ वा मगनी गरिएको छ, तर अहिलेसम्म उहाँसँग मण्डलीको विवाह भएको छैन। यो विवाह हुने काम अहिलेसम्म भएको छैन। मण्डली र्याप्चर पछि, अर्थात मण्डली जुन सत्य विश्वासीहरू हुन्, स्वर्गीयमा उठाइ लगिएपछि ख्रिस्टसँग विवाह हुनेछ। मण्डली त्यस बेला उहाँको दुलही हुनेछिन्। प्रकाश 21 अध्याय 3-9 पदमा लेखिएको छ, अनि म युहन्नाले पवित्र शहर नयाँ यरूशलेमलाई परमेश्वर तर्फबाट स्वर्गीयदेखि तल झरिरहेको देखे, जो आफ्ना पतिका निम्ति सिंगारिएकी दुलही झै तयार भएको थियो, अनि जुन 7 स्वर्गीयदूतहरूसँग 7 आखिरी महामारीहरूले भरिएका 7 कचौराहरू थिए, तीमध्ये एकजना मौका आएर यसो भन्दै मसँग कुरा गरे, यहाँ आओ, म तिमीलाई दुलही अर्थात थुमाकी पत्नी देखाउनेछु। श्रोता, यो पृथ्वीमा तपाईं र म भावी भविष्यको दुलहीको रूपमा हिँड्नु पर्दछ। अहिले हाम्रो उहाँसँग मगनी मात्र भएको छ। दोस्रो कुरन्थी 11 अध्याय 2 पदमा लेखिएको छ, किनकि एउटी चोखी कन्याको रूपमा तिनीहरूलाई ख्रिष्टका अर्पण गरू भनेर मैले एउटा पतिको लागि तिमीहरूको मगनी गरिदिएको छु। जब कुनै केटीको मगनी हुँदछ र आफ्नो विवाहको निम्ति तयार गरिरहेकी हुन्छन्, त्यस बेला तिनीसँग आफ्ना पुराना केटा साथी, बोयफ्रेण्डहरू, प्रेमीहरूसँग आफ्नो समय बिताउँदैन। तिनी ती कुनैसँग हिँड्दैन। तिनी एक दिन कुनै व्यक्तिसँग फिल्म सिनेमा हेर्न जाँदैनन्, अर्को दिन अर्को मान्छेसँग अनि अर्को दिन अरूसँग सिनेमा हेर्न जाँदैनन्। तिनको मगनी भइसकेको छ। तिनीसँग ती कुनैसँग अब कति पनि रुचि छैन। मित्र, हामी ख्रिस्टसँग मगनी भइसकेका विश्वासीहरू भएकोले गर्दा कसरी संसारले जस्तै जीवन जिउन सक्छौ त? सक्दैनौ। हामी कुनै दिन ख्रिस्ट कहाँ पेश गरिन गइरहेका छौं। हामी उहाँसँग पूरा अनन्त काल भरि रहन गइरहेका छौं र उहाँ हाम्रो प्रभु र हाम्रा स्वामी हुन गइरहनु भएको छ। त मित्र, आज हामी ख्रिस्टसँग मण्डलीको मगनी भइसकेको तथ्य विषय अन्तर्गत एफिसी 5:1 लिएर पद 5 हेर्न गइरहेका छौं। आउनुहोस् एफिसी 5:1-2 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरको देखा सिकी गर्नेहरू हौ, तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। पद 1 उल्लेखित शब्द यस कारणले 4 उल्लेखित सम्पूर्ण कुराहरूको जोड्दछ, जहाँ हामीले देखेका थियौं कि नयाँ मानिसको रूपमा यो पृथ्वीमा विश्वासीहरूको हिँडाई उसको आचरण कस्तो हुनुपर्छ। मित्र, हामीले देख्यौं कि ख्रिस्टमा हाम्रो निम्ति स्थान अनुसारको योग्य जीवन जिउनु पर्दछ, अनि हामीले यो पनि सिक्यौं कि पवित्र आत्मा हरेक विश्वासीहरूमा बास गर्नुहुन्छ र हरेक विश्वासीहरूलाई छाप मारिएका छन्। यदि हामीले 4:31 उल्लेखित कुराहरू गर्छौं भने हामी पवित्र आत्मालाई दुखित शोकित पार्दछौं। तर यसको मतलब यो होइन कि हामी कति पनि अब परमेश्वरका सन्तानहरू होइनौ। उसो अह यसको मतलब यो हो, उद्धार नपाएका संसारले विश्वास गर्ने छैनन् कि हामी परमेश्वरका वास्तवमा सन्तानहरू हौ, तर हामी परमेश्वरको आत्माद्वारा छाप मारिएका छौं छुटकाराको दिनसम्म, उद्धारको दिनसम्मको निम्ति। त्यो दिन जब परमेश्वरको आत्माले मण्डलीलाई प्रभु येशु कहाँ पेश गर्नुहुनेछ, त्यो लक्ष्यले हामीलाई शुद्ध पवित्र चोखो आचरणमा डोर्याउनु पर्दछ। श्रोता, विश्वासीहरू परमेश्वरको देखा सिकी गर्ने अनुसरण गर्नेहरू हुनुपर्छ, विशेष गरेर क्षमाको विषयमा। तर उही समयमा ख्रिस्टियन हृदयका सम्पूर्ण पक्षहरूका निम्ति पनि यो लागू छ। अर्को शब्दमा हरेक हृदयमा ख्रिस्टको देखा सिकी अनुसरण गर्नेवालाहरू विश्वासी हुनुपर्दछ। ती अन्य जातिहरू जो अगाडिका समयमा अति नै निच स्तरमा हिँड्दथे, अहिले प्रेमको उच्च स्तरमा उठाइएका छन् यहाँ एफिसीको पुस्तकमा, र अहिले तिनीहरूलाई प्रिय सन्तानहरू वा प्रिय बालकहरू भनिएका छन्। त्यो तिनीहरूलाई उचालिएको प्रेमको स्तर त्यो प्रेम हो। त्यो तिनीहरूलाई उचालिएका वा प्रिय बालकहरू भनिएका छन्, अनि त्यो प्रेमको स्तर प्रेम हो जुन ख्रिस्टले प्रदर्शन गर्नुभयो। जब उहाँले हामीलाई यति धेरै पर्याप्त प्रेम गर्नुभयो, उहाँले आफै स्वयंलाई हाम्रो निम्ति भेटेर बलिदान हुन दिनुभयो। अनि पद 2 दोस्रो खण्डमा भनिएको छ, म पूरा पद पढिदिन्छु, तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि हामीसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। यो क्रुसको सुस्पष्ट संकेतको पद हो। यसले ख्रिस्टको मृत्युको सम्बन्धमा स्पष्ट बनाउँदछ कि यो कुनै अपराधीको सार्वजनिक मृत्युदण्ड नभएर त्यो अर्को महान योजना र उद्देश्यको निम्ति थियो। क्रुस तामाको वेदीको थियो, जहाँ परमेश्वरको थुमा होम बलिको रूपमा चढ़ाइयो, अर्पण गरियो। त्यो बलिदानले संसारको पापलाई उठाइलान्छ। यसले ख्रिस्टलाई परमेश्वरको आज्ञाद्वारा पुरानो नियममा अर्पण गरिने चढ़ाइने हरेक बलिहरूसँग पहिचान गर्दछ। ती सबैलाई उहाँलाई औल्याउँदछ। मित्र, क्रुसमाथि ख्रिस्टको प्रतिस्थापनको मृत्युको दृष्टिमा विश्वासीहरूको जीवन प्रेमको त्यस्तो उचालेको स्तरको हुनुपर्दछ। विश्वासीहरू त्यस्तो हिँडै गर्न सक्दैनन् जुनले पवित्र आत्मालाई शोकित पार्दछ, किनकि केवल पवित्र आत्माले मात्र जीवनमा यो फल फलाउँछ। यो कुराको याद राखौं। गलाती 5:22 अनुसार प्रेम आत्माको फलहरूको सूचीमा सबभन्दा पहिले स्थानमा राखिएको छ, अनि 3-4 लेखिएको छ, तर
तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नौ समेत नलियोस् जो सन्तहरूको बीचमा हुनु सुहाउँदैन। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाका ठट्याउली नगर्नु यो सुहाउने कुरा होइन, तर बरु धन्यवाद दिने काम होस्। श्रोता, यहाँ उल्लेख गरिएका पापहरू अविश्वासीहरूको बीचमा आम कुराहरू हुन्, प्रचलित कुराहरू हुन्, अनि आज संसारमा यी आम पापहरू छन्। यी सबै पापहरूले राख्नुपर्ने सरोकार अनैतिकताका निच घटिया शक्लसँग छ। पाउल भनिरहेका छन् कि परमेश्वरको सन्तान आदतीय रूपमा यी पापहरूमा लिप्त हुन सक्दैन, डुबिरहन सक्दैन। अरू त के, मामुली यी कुराहरूमा लिनुहुने कुरालेमा अति भोगले आत्माको पीड़ा र घृणा ल्याउँदछ। मैले यो कथन धेरै पल्ट भनिसकेको छु र फेरि म यसको दोहोर्याउन चाहन्छु। यदि तपाईँ पापमा फस्न सक्नुहुन्छ र यसद्वारा तपाईँलाई कति पनि दिगदारी वा यातना कष्ट दिँदैन भने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न। मलाई लाग्दैन कि त्यहाँ कुनै विकल्पहरू छन् श्रोता, तर तपाईँका हृदयमा दोष सिद्धि वा कायलता छ भने तपाईँ उठेर उडौ पुत्रले जस्तै आफ्नो पिता कहाँ जान सक्नुहुन्छ। तपाईँ पिताको सन्तान हुनुहुन्छ र अनि खालि सन्तान वा छोराहरू मात्र पिताको घरमा जान चाहन्छन्। मैले कहिले पनि सुनेको छैन कि सुँगुर पिताको घरमा जान चाहेको। यहाँ सूचित गरेका पापहरू निच घटिया खालका पापहरू हुन् जुनले अईश्वरीय दुष्ट भ्रष्ट मानिसको चरित्र चित्रण गर्दछ। जब तपाईँ विश्वासीको नातामा परमेश्वर कहाँ जानुभएर आफ्ना पापहरूको प्रस्ताव गर्नुहुन्छ, तब तपाईँले आफ्ना सारा पापहरू, हरेक पापहरू बताउनु पर्छ। उदाहरणको निम्ति यदि तपाईसँग अरूलाई नसोची कटु वचन प्याच्चै भनिहाल्ने टोक्ने जिब्रो छ भने, वा तपाईसँग अरूको पछाडिबाट निन्दा गर्ने, खण्डन गर्ने, आलोचना गर्ने जिब्रा छन् भने जुनले अरूलाई चोट पुर्याउँछ, उहाँलाई भन्नुहोस् कि त्यो तपाईँको पाप हो। जब तपाई पश्चातमा परमेश्वर कहाँ जानुभएर हरेक पापहरूको नाम नाम गरेर पश्चाताप गर्नुहुन्छ, यसले उहाँसँग तपाईँको संगतिको पुनः स्थापित गर्दछ, पुनः सुधार गर्दछ, पुनः स्वस्थ गर्दछ। यी ती पापहरू हुन्, कहिलेकाहीँ विश्वासीहरू फस्न सक्छ जब तिनीहरू यस्ता पापहरूमा पर्दछन्। तिनीहरू यी पापहरूको परमेश्वर कहाँ पश्चाताप गर्नुपर्दछ। फेनेलोनले यसै प्रसंगमा एउटा अंग्रेजीमा कविता लेखेका थिए, आफ्नै हितेशी विश्वासयोग्य साथीलाई झैं आफ्नो हृदयमा भएका सबै कुरा, यसका खुशीहरू, यसका दर्दहरू परमेश्वरलाई भन, उहाँलाई आफ्नो कष्टहरू भन, उहाँले तिमीलाई सान्त्वना दिनुहुन्छ, उहाँलाई आफ्ना अभिलाषहरू बताऊ, उहाँले तिनीहरूलाई शुद्ध पवित्र गरिदिनुहुन्छ, उहाँलाई आफ्ना नापसन्द देखुसीहरू भन, उहाँले तिमीलाई ती कुरामाथि विजय हुन सहायता गर्नुहुन्छ, उहाँलाई आफ्नो परीक्षाहरूको बारेमा भन, उहाँले तिमीलाई ती कुराबाट बचाउनुहुन्छ, उहाँलाई आफ्नो हृदयका घाउहरू देखाओ, उहाँले तिनीहरूलाई चंगाई गर्नुहुन्छ। त्यहाँ कुनै यस्तो कुरा छैन मित्र जुनको परमेश्वरले विश्वासीहरूको निम्ति गर्न सक्नुहुन्न। सबै विश्वासीहरूको महान आवश्यकता परमेश्वर कहाँ जानु हो र हाम्रा हृदयहरूमा भएका सबै कुरा भन्नु हो। कसैले यो भन्न सक्ला, यो बिल्कुल अविश्वसनीय कुरा हो कि यी पदहरूमा सूचित त्यस्ता पापहरू ख्रिस्टियनहरूले गर्न सक्छन्। मित्र, यो सम्भव छ कि तिनीहरू यी पापहरूमा कहिलेकाहीँ लड्न सक्छन्, गिर्न सक्छन्। धेरै ख्रिस्टियनहरू सोच्दछन् कि तिनीहरू क्षमा नगरिने वा क्षमा पाउन नसकिने पापहरू गरेका छन्, तर मित्र यो कति पनि सत्य होइन। त्यहाँ संसारमा कुनै त्यस्ता पापहरू छैनन् जुनको क्षमा हुनै सक्दैन, परमेश्वर कहाँ फर्कने बाटो छ। व्याविचार आज आचरणको मानको रूपमा संसारद्वारा यो कुरा ग्रहण गरिएको छ। यो नै एक त्यस्तो पाप हो जुनको त्यति धेरै खास खराब पापको रूपमा विचार गरिँदैन। जब विशेष गरेर पश्चिमी मुलुकमा यो घड़ीको अति नै घिनलाग्दो अनैतिकताहरू प्रवेश गर्न शुरू गरेको बेला यसलाई न्यू मोरालिटी अर्थात नयाँ नैतिकता भनिएको थियो। अनि पश्चिमी मुलुकमा त के आज हाम्रा मुलुकहरूमा अविवाहित केटाकेटीहरू सँगै एउटै कोठामा बस्दछन्, एकसाथ सँगै घरमा बस्दछन्। तिनीहरू रूममेट्सहरू हुन्, साथीहरू हुन्। अनि तिनीहरूको विचार यो छ कि यो आधुनिक युग हो, हरेकसँग कुनै कुरा गर्ने स्वतन्त्रता छ, अनि यो तिनीहरूको स्वतन्त्रता हो। श्रोता, व्यभिचार पाप हो। चाहे तपाईँ जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ आज व्यभिचारमा बसिरहनु भएको छ भने तपाईँ परमेश्वरको सन्तान हुन सक्नुहुन्न। कसैले झट्टै यो भन्ला, एक मिनट पर्खनुहोस्। प्रचारक, तपाईँले भन्नुभयो कि परमेश्वरको सन्तानले आफ्नो पापको पश्चाताप गरेर परमेश्वरसँग संगतिमा पुनः फर्कन सक्छ। हजुर, त्यो सही कुरा हो। तर परमेश्वरको सन्तान पापको पश्चाताप गरेर फेरि त्यस पापमा सधैँ ढिट भएर लिप्त भइरहन सक्दैन, डुबिरहन सक्दैन। मित्र, त्यस्तो व्यक्ति परमेश्वरको सन्तान होइन, किनकि परमेश्वरको सन्तानले सधैँ अद्वितीय रूपमा त्यो गरिरहन सक्दैन, किनकि परमेश्वरको सन्तानले सधैँ त्यो आदत्तीय रूपमा त्यो गरिरहन सक्दैन। अर्को कुरा, सबै अशुद्धता, यसमा चाहिँ सबै प्रकारका अनैतिकताका कुराहरू समावेश छ। लोभ, कब्जा गर्ने वा कुनै चिज पाउने पकड्ने तीव्र इच्छा, अनि यो खाली पैसा वा भौतिक सम्पत्तिको लागि मात्र होइन, यो कुनै व्यक्तिभन्दा मानसिक रूपमा वा मनमा उच्च हुन खोज्ने तीव्र इच्छा पनि हो। यो कुनै घर वा कुनै ओहदाको लालच पनि हो, वा कुनै मानिसहरू कुनै कुराको सभापति अध्यक्ष बन्न मन पराउँछन्, अनि निश्चय नै यसमा पनि पैसाको लागि लोभ त समावेश नै छ। श्रोता, लोभ भनेको कुनै पनि कुरा तपाईँको आफ्नै स्वार्थको निम्ति प्राप्त गर्ने इच्छा हो। कुनै कुनै मानिस यो संसारको सम्पूर्ण आदर सम्मानको भेला गर्न कोशिश गर्छन्। हजुर, परमेश्वरको सेवकहरू कहिले पनि अति नै धनी बन्ने कोशिशको दोषी छैन, तर तिनीहरू निश्चय नै ओहदा स्थानको पछि छन्। तिनीहरू आफ्नो सम्प्रदायमा, आफ्नो समाजमा, झुण्डमा ओहदा स्थान मान पद चाहन्छन्। लोभ सडेको भ्रष्ट पाप हो, जुन हाम्रा पुरानो स्वभावहरूमा छन्। अनि तीन पदमा लेखिएको छ यहाँ, तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलियोस्, जो सन्तहरूको बीचमा हुन सुहाउँदैन। यसको मतलब यी पापहरू परमेश्वरका सन्तानहरूले गर्ने कामका इच्छा त छोडिदेऊ, तर नाम पनि लिनु हुँदैन। अनि पदचारमा अरू कुराहरू उल्लेख गरिएका छन् जुनको परमेश्वरका सन्तानले गर्नु हुँदैन। ती मध्ये पहिलो हो फोहोर कुरा, मतलब नीच, घटिया, गन्ध, नराम्रा कुराहरू। यो नराम्रो गाली गर्ने कुरा साथै नराम्रो कुरा गर्ने, ठट्टा गर्ने कुराहरू हो। तपाईँले सुन्नु भएकै होला, कुनै कुनैको मुखमा सधैँ गन्ध, फोहोर, मजाक वा गाली शब्द निस्केको। अनि अर्को कुरा, मूर्खतापूर्ण बातचित। यसको अर्थ हो पाप गर्ने काममा घमण्ड गर्ने काम, सेखी बगार्ने काम। जस्तै तपाईँले सुन्नुभएको होला, ओ मैले त हिजो एक बोतल स्वाटै पारे, ओ हिजो म फल्ला फल्ला केटा वा केटीसँग समय बिताए, मैले फल्ला फल्लालाई हिजो यति पिटे त्यो हिँड्नै नसक्ने भयो। मित्र, यो मूर्ख बातचित हो। ठट्टा, दिल्लगी या मजा भनेको अनैतिकताका कुराका काम बासनाको बारेमा ठट्टा दिल्लगी हो। यो पाप पनि धेरै मानिसको जीवनमा एक ठूलो समस्या भएको छ। अनि चार पदमा लेखिएको छ, कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाका ठट्याउली नगर्नु, यो सुहाउने कुरा होइन, तर बरु धन्यवाद दिने काम होस्। यो स्पष्ट छ, तर बरु धन्यवाद नै चढाइयोस्, धन्यवाद दिने कुरा होस्। मतलब बेमतलब र व्यर्थ कुराको सट्टामा हामीले आनन्दसित परमेश्वरलाई हरेक कुरामा धन्यवाद दिनु पर्दछ। हामी ख्रिस्टियनहरूले धन्यवाद दिने आदत बानी बसाल्न अति नै असल कुरा हो। अनि पाँच पदमा लेखिएको छ, किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई जो मूर्ति पूजक हो, ख्रिष्ट परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन। यो स्पष्ट रूपमा बुझिएको छ कि नयाँ जन्म नपाएका मानिस जो यी पापहरूको अभ्यास गर्दछन् उससँग परमेश्वर र ख्रिष्टको राज्यमा कुनै उत्तराधिकार छैन। यदि खालि मुखले मात्र स्वीकार गर्ने बोक्रे ख्रिस्टियनले यी पापहरूको अभ्यास गर्दछ उसले तत्कालै आफै स्वयंलाई वर्गीकरण गर्दछ कि ऊ वास्तवमा को हो। चाहे उसको गवाही आइतबार वा शनिबार आराधना सेवामा जस्तो सुकै होस् वा मण्डलीमा उसले जस्तो सुकै ओहदा स्थान नै किन नपाएका हुन्, त्यस्ता मानिसले गुमेको निन्दित मानिसहरूलाई पनि भनिरहेका छन् कि उनी परमेश्वरका सन्तान होइनन् अनि वास्तवमा ऊ परमेश्वरका सन्तान पनि होइन। त्यस्ताले परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउने छैन। अश्रोता, आज हामीले मण्डली जो सत्य विश्वासीहरू हुन् भविष्यमा दुलही हुनेछन् भन्ने विषय अन्तर्गत मण्डली ख्रिस्टसँग मगनी भएको तथ्यको देख्यौं अनि यसको विषयको अर्को दिन निरन्तर हामी जारी राख्नेछौ। परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।